आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत अभिवादन म प्रस्तुता अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो अनि सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली सीप जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो बलियो छ यसलाई चलाउन बिथोल्न खोजियो भने अस्तित्व महत्व र पहिचान नै गुम्ने खतरा हुन्छ मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणका कारण अप्ठ्यारो भइरहेको छ विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ अर्कोतिर रीतिरिवाज स्यालचलन रहन सहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइन भन्ने चिन्ता पनि छ हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ आजको कार्यक्रम हामीले यही भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलन र त्यसपछिको अवस्थामा जेन्जीहरूले खेलिरहेको भूमिकाका बारेमा तयार पारेका छौ विशेष गरी देशमा व्याप्त रहेको भ्रष्टाचारको अन्त्य सुशासनको ग्यारेन्टीको माग उनीहरूले गरिरहेका छन् आन्दोलनमा घुसपैठ भएको र घुसपैठियाहरूले विध्वंस मचाएको उनीहरूले बताउँदै आएका छन् आन्दोलनपछि देशमा अन्तरिम सरकारले काम गरिरहेको बेलामा विभिन्न समूहमा रहेका जेन्जीहरू एकीकृत भएका छन् उनीहरूको एलायन्स बनेको छ आज हामीले कार्यक्रममा जेन्जीहरूको आन्दोलन मुद्दा अबको गन्तव्य हकाधिकार प्राप्तिका लागि चाल्नुपर्ने कदमहरूको बारेमा 3 जना आदिवासी जेन्जीहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ कार्यक्रममा कास्कीको उल्लेरीका उल्लेरी युवा क्लबका सहसचिव भवेन्द्र पुन इन्डिजिनियस जेन्जी कलेक्टिभका सदस्य साङ्केन राई र रिजन राणासँग कुराकानी गरेका छौ कार्यक्रमलाई अगाडि बढाउँ कास्कीको उल्लेरीका भवेन्द्र पुनसँग गरिएको यो कुराकानीबाट
भवेन्द्र सर नमस्कार
नमस्कार सर नमस्कार
यहाँलाई रेडियो कार्यक्रम साइनामा हार्दिक स्वागत छ
धन्यवाद सर
जेन्जी आन्दोलन पनि भयो कसरी हेरिरहनु भएको छ
राजनीतिक परिवर्तन एकदम जरुरी थियो हाम्रो देशमा चाहिँ अहिलेसम्म करियर चलाइरहेको सरकारलाई हेरिराख्दा चाहिँ एकदम चाहिँ अस्थिरता थियो देशमा एकदम बढी मात्रामा चाहिँ रोजगारको समस्या छ हामी युवाहरू धेरै बेरोजगार छौँ शिक्षा पनि एकदम सबै चिजमा चाहिँ हामी चाहिँ एकदम पछाडि छौँ जस्तो हाम्रो झन् दुर्गम बस्तीको अवस्था हेर्नुहुन्छ नि झन् त्यहाँ चाहिँ एकदम नाजुकै अवस्था छ त्यो सब हुनुको कारण भनेको चाहिँ नि राजनीतिक अस्थिरता हो देशलाई चाहिएको एउटा राजनीतिक परिवर्तन पनि चाहिरहेको थियो अहिलेको हाम्रो जुन चाहिँ जेन्जी हुने उहाँहरूले चाहिँ एकदम चाहिँ आफ्नो साहसलाई चाहिँ सबैजना एकजुट भएर गर्नुभएको थियो यसले चाहिँ देशमा चाहिँ सकारात्मक परिवर्तन ल्याउने हो भन्ने आश गर्न सकिन्छ जुन दिनदेखि आन्दोलन भयो त्यो 2 दिनको आन्दोलन हेर्दा चाहिँ पहिलो दिन हेर्दा चाहिँ त्यो सामान्य लाग्थ्यो सामान्य तरिकाले होला भन्ने सोचिएको थियो र त्यसको परिणाम चाहिँ यहाँसम्म होला मान्छेहरू यति धेरै मर्लान् र सरकारले पनि पहिलो दिनमा नै यसरी गोली हाल्ने अर्डर देला भन्ने चाहिँ हामी कसैले पनि सोचेका थिएनौँ र त्यो खालको अर्डर आउँदाखेरि त्यसमा चाहिँ ठुलो भएन घटना पनि घट्यो कतिजनाले आफ्नो ज्यान बलिदान पनि दिनुभएको त्यसमा केही परिवर्तन ल्याउने चाहिँ नि एउटा थोरै हाम्रो चाहिँ आशा पनि देखाएको छ अब चुनाव चाहिँ हाम्रो चाहिँ एकदम डाइरेक्ट हुनु पर्यो जस्तो जनताबाट चाहिँ निर्वाचित भएर गयो भने के हुन्छ जनताद्वारा चाहिँ चुनिएको मान्छेलाई चाहिँ जनताले आफूले मन लागेको आफूले बुझेको आफूले चिनेकोलाई चुन्न पाउँदा फाइदा पनि हुन्छ र अहिलेको जेन्जेटको आन्दोलन हेर्ने भने हाम्रो सबभन्दा मुख्य माग भनेको चाहिँ नि जस्ट डाइरेक्ट चुनाव हुनुपर्छ भन्ने हो र त्यसलाई त्यो चाहिँ पुरा हुनुपर्छ
जेन्जेटलाई कस्तो प्रभाव पार्यो होला के यसले तपाईँहरूको राजनीतिक सहभागिता र चासो अझै बढाएको छ
जस्तो पहिला राजनीतिक भन्ने चिजमा कुनै पनि चाहिँ इन्ट्रेस्ट इन्ट्रेस्टेड नभएका मान्छेहरूले चाहिँ त्यो जेनजेडको चाहिँ नि जुन आन्दोलनपछि चाहिँ एकदम बढी इन्ट्रेस्टेड देखिन थाले र उनीहरूले चाहिँ देशमा चाहिँ नि के कस्तो हुँदो रहेछ त्यो पनि देख्न पाए र अब के हुनुपर्छ भन्ने कुरा पनि उनीहरूले बुझिसकेका छन्। एकजुटता बनायो, एकजुट आफूमा चाहिँ हामी चाहिँ देश बनाउन एकजुट हुनुपर्छ भन्ने मनोभावनाको विकास पनि गरिदियो। उनीहरू चाहिँ देश विकास हुन गर्नको लागि हामी आफै उठ्न सकेनौँ भने अरूले विकास गर्दिन्न भन्ने कुरा नि बुझिसकेका छौँ जेनजेडले। अबको समय चाहिँ देश चलाउने भनेको अहिलेका चाहिँ जेनजेडहरू हुन्। अब आउनेको समयमा चाहिँ सरकार राम्रो हुन्छ, देश विकास हुन्छ, देशको विकासको बाटोतर्फ लम्कन्छ भन्ने कुरा यहाँबाट पनि थाहा पाउन सकिन्छ।
यो आन्दोलनमा हिंसा पनि देखियो, त्यहाँ दमन पनि भयो, यसलाई कसरी हेर्नुहुन्छ?
आन्दोलनमा दमन हुनु भनेको चाहिँ एकदम त्यो चाहिँ सरस्वती हेर्दा चाहिँ आशा गरे अनुसार चाहिँ हामी एकदम मान्छे चाहिँ धेरै होला भन्ने आशा त थिएन। तर जब आन्दोलन गर्न थाले सुरुमा हेर्दा चाहिँ सामान्य जस्तो देखिन्थ्यो, तर त्यहाँ चाहिँ नि त्यहाँ भने अनुसार चाहिँ नि कतिजनाको चाहिँ बाहिरबाट घुसपेट अरू अरूहरूले चाहिँ दङ्गा गर्नका कारणले गर्दा पुलिसले फायर गर्यो भन्ने छ हो अल्ला छ। तर जे जस्तो भए पनि त्यो सरकारले चाहिँ जब चाहिँ गोली चलाउने अर्डर दियो, त्यो गोली चलाउने अर्डर दिनु भनेको नि सबैभन्दा चाहिँ भएन घटना घट्नुको कारण भनेको सरकारद्वारा चाहिँ चलाइएको अर्डर दिएको गोली हो। जनताहरूको मागप्रति चाहिँ एकदम सचेत देखिँदै देखिँदैन भन्ने कुरा चाहिँ त्यहाँबाट सुन्छ। सरकारले आफ्नो कुर्सी र आफ्नो चाहिँ सरकार टिकाउनलाई भए पनि उनीहरू चाहिँ गोली बन्दुक तेर्साएर गोली चलाएर तर्साउन खोजेको हुन्। तर जेनजेटहरू यतिसम्म चाहिँ साहसी थियो कि उनीहरूलाई चाहिँ त्यति धेरै गोली चल्दा पनि उनीहरू चाहिँ डराएन। त्यो चाहिँ एकदम हाम्रो चाहिँ त्यो चाहिँ नेपालीको लागि एकदम गर्वको कुरा चाहिँ थियो सर।
युवाहरू अब विकल्प र वैकल्पिक शक्तिको रूपमा उदाएको विश्वास लाग्छ?
अहिलेको समयलाई हेर्ने हो भने चाहिँ जस्तो जुन सरकारहरू बन्नुपर्छ भनेको छ, जुनहरू मन्त्रीहरू बनिरहेको छ, हाम्रो महावीर पुन बन्नुभएको छ अनि कुलमान घिसिङहरू यो युवाहरूको कारणले गर्दा मागले गर्दा नि उहाँहरू चाहिँ मन्त्री बन्नुभएको छ र उहाँहरूले मन्त्री बनेदेखि चाहिँ नेपालमा हामीले चाहिँ के आश गर्न सकिन्छ अब भन्ने पनि देखिएको छ।
तपाईँ आदिवासी युवा पनि हुनुहुन्छ, अब पहिचानका कुरा छन्, अधिकारका समावेशिताका कुरा छन्, यिनलाई पर्याप्त रूपमा सम्बोधन गरिनुपर्ने पनि होला नि होइन?
अहिले हेर्ने भने चाहिँ आदिवासी जनजातिहरू चाहिँ हाम्रो आदिवासी जनजातिका युवाहरू कैद हुनुभयो र यसमा चाहिँ सरस्वती हेर्दा चाहिँ कुनै पनि एउटा जातीय रूपले हेर्ने भन्दा पनि सबभन्दा पहिला हामीले चाहिँ एउटा नेपाली जनताको रूपले हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ उहाँहरू पनि हाम्रो चाहिँ जनजाति भए पनि उहाँहरू चाहिँ एउटा नेपाली जनता नै हो। हुन आदिवासी जनजातिका युवाहरू पनि धेरैजना सहिद हुनुभएको छ। हाम्रो जनजातिहरू चाहिँ सबैभन्दा पहिला चाहिँ जनजाति युवाहरू चाहिँ एकदम पछाडि हुन्थ्यौँ हामी भनौँ र हामीलाई राजनीतिक भनेपछि हामी पछाडि अब सरकारी कार्यालयहरूमा भनेको त्यसमा पछाडि अरू धेरै चिजमा। तर अहिले त्यो आन्दोलनमा चाहिँ त्यसले चाहिँ के देखाउँछ भने अब जनजाति युवाहरूमा पनि केही हदसम्म चाहिँ नि हामी पनि आफ्नो आवाजको लागि उठ्नु पर्दो रहेछ, हामीले पनि आफ्नो बोली राख्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ यहाँबाट पनि हामीले स्पष्ट गर्न सकिन्छ सर।
यही नै बसेर आफ्नो भविष्य चाहिँ हामीले नै देख्नुपर्छ भन्नुहुन्छ, देशमा बसेर काम गर्न परिवर्तन ल्याउन कतिको उत्साहित हुनुभएको छ?
होइन सर, अब देशलाई विकास गर्नुपर्छ, अब चाहिँ भोक लाग्छ भनेपछि भोक लाग्छ जस्तै खाना नपाएको नि त पाक्दैन भनेपछि देश बनाउनु पनि के गर्नुपर्छ भने हामी युवाहरू चाहिँ सबैजना चाहिँ देशमै रहनुपर्छ, भरिभरको सबैजना देशमै हुनुपर्छ भन्ने पनि हुँदैन होला। अहिले कोही केही स्टडीको लागि जानुपर्ने पनि हुनसक्छ, कुनै केही काम विशेष गरेर उनीहरू जान सक्छन्, तर नेपालमै पर्छ देशमै पर्छ। अनि हाम्रो चाहिँ जब हामी चाहिँ एउटा चाहिँ अलिक दक्ष हुन्छौँ अब चाहिँ हामी केही गर्न लायक हुन्छौँ अनि हामी चाहिँ विदेशको लागि सपना देख्न थालिसकेका हुन्छौँ। स्थिर सरकार एकदम सरकार पनि सही नहुनु र देशले पनि देशमा पनि त्यही अनुसारको अवसरहरू प्राप्त नगर्नु बेरोजगारले पनि हो। तर अबको समयमा चाहिँ के गर्नुपर्छ भने अहिलेका जेनजेटमा भएका जेनजेटभन्दा थोरै अगाडिका अब आउने जति पनि चाहिँ भाइ बहिनीहरू छन् उहाँहरू चाहिँ के गर्नुपर्छ भने केही न केही जस्तो थोरै पैसा सुरुमै हामीले चाहिँ लाखौँ खोजेर चाहिँ सकिँदैन, बिस्तारै सानोबाट ठुलो सुरु गर्ने हो, सानोबाट बिस्तारै ठुलो हुन्छ। जस्तो अहिले हामीले चाहिँ सानोबाट सुरु गर्यौँ भने हामीले केही हदसम्म अगाडि बढाइदियौँ भने पछि आउने पुस्ताले फेरि त्यसलाई अझै बढाइदिएर झन् पछि आउने झन् बढी विकास गरिदिन सक्छ। युवाहरूसँग मुख्य चाहिँ यही देशमा बस्नुपर्छ भन्ने चाहिँ मेरो धारणा छ सर।
अबको पुस्ताले हाम्रो यो पुस्ताले झेलेको हाम्रो यो पुस्ताले गरेको आन्दोलन चाहिँ गर्न नपरोस् भन्ने हो।
अब चाहिँ त्यस्तो खालको चाहिँ आन्दोलन कहिले नहोस् र त्यस्तो खालको चाहिँ दुई दिनमा घटेका त्यो जुन चाहिँ भएन घटनाहरू छ त्यो कहिले पनि नघटोस् र चाहिँ सरकारका चाहिँ गल्तीले गर्दा सरकारले चाहिँ देशलाई सही ढङ्गले चलाउन नसक्दा भोग्नु परेका समस्याहरू जनताले भोग्न नपरोस्, त्यसरी चाहिँ कहिले पनि सहीद हुन नपरोस् भन्ने जसले पनि समावेश गराउनु पर्यो र उनीहरूले चाहिँ जति पनि आफूले चाहिँ गरिरहेका छन् जति पनि चाहिँ त्यो पारम्परिकहरू कार्यहरू छन् कला संस्कृतिहरू छन् त्यसलाई पनि संरक्षण गर्न चाहिँ सरकारले सहयोग गर्नुपर्ने देखिन्छ सर। जस्तो हाम्रो गाउँमा उदाहरणको लागि हाम्रो उल्लेरी गाउँमा कसैले चाहिँ नि डोको नाम्लो बुनेर खान्छ भन्ने सर होइन, अब कसैले चाहिँ अरू अर्को ठाउँ सरकारले चाहिँ जङ्गलमा गएर चाहिँ बाँस निङ्गला काट्न पाउँदैनस् भनेर भनिदियो भने के हुन्छ भने चाहिँ भोलि हामीले त्यो डोको नामले बुनेर खाने मान्छेले कसरी खाने, त्यसको रोजगारै खोसियो सर.
होइन
त्यति हेर्दा हेर्दाखेरि र बुझ्दाखेरि सिम्पल चिज हो सर. हो त्यस्तो खालका चिजहरूलाई पनि हाम्रो चाहिँ नेपाल सरकारले र अब आउने चाहिँ जुन जति पनि सरकार छ उनीहरूले बुझिदिनुपर्छ. र हाम्रो विशेष कुरा भनेको चाहिँ के हो भने हाम्रो चाहिँ जनजातिमा चाहिँ जनजाति महासङ्घमा अथवा चाहिँ नि जति पनि अब आउने समयमा चाहिँ हाम्रो चाहिँ जनजातिको युवाहरूलाई पनि समावेश गरिनु पर्यो. गाउँठाउँमा भएका चाहिँ युवाहरूलाई पनि जनजाति युवाहरूलाई अथवा चाहिँ अरू जो कोही हुन्छ उहाँहरूले चाहिँ पारम्परिक रूपमा गरिआएका चाहिँ उहाँहरूको पेसालाई चाहिँ सम्मानका सहित उनीहरूलाई पनि केही बजार दिनु पर्यो. र जति पनि कला संस्कृतिहरू छन् नेपाल सरकारले चाहिँ त्यही अनुसारले चाहिँ त्यो संस्कृति कलाहरूलाई त्यो परम्पराहरूलाई चाहिँ जोगाइदिने एउटा चाहिँ बाटो देखाइदिनु पर्यो. उनीहरू त्यो जोगाउने चाहिँ र तरिका चाहिँ देखाइदिनु पर्यो. त्यही अनुसारले सहयोग पनि सरकारबाट प्राप्त हुनुपर्छ भन्ने छ सर. प्रकृतिसँग भएका चिजहरूको चाहिँ एकदम चाहिँ नजिक भएर सम्बन्धित रहेछ नि रहन सरकारले दिनुपर्छ. अनैतिक क्रियाकलाप हुन्छ भने त्यसमा चाहिँ सरकारले हेर्नु पर्यो.
हस् भविन सर, कार्यक्रम साइनको लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद.
धन्यवाद सर, तपाईँले केही बोल्ने मौका दिनुभयो, हाम्रो कुरा राख्ने अवसर दिनुभयो, धन्यवाद सर.
नमस्ते.
नमस्ते सर.
रविन्द्र पुनसँगको कुराकानीपछि अब इन्डिजिनियस जेन्जी कलेक्टिभका सदस्य साङ्केन राई र रिजन राणासँग गरिएको कुराकानी सुनौ.
साङ्केन राईजी नमस्ते.
नमस्ते, थ्याङ्क यू सो मच.
यहाँलाई कार्यक्रममा स्वागत छ. यो भाद्र 23 र 24 गते पछिको समयमा तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ, त्यो मुभमेन्टलाई चाहिँ दुई दिनको मुभमेन्ट जुन भयो त्यसलाई कसरी हेर्नु भएको छ?
यो आन्दोलन पछि धेरै कामहरू भइरहेको छन्. जनजातिको एउटा छुट्टै ग्रुप अर्गनाइज गर्ने कोसिस गर्यौँ. सबैजनाको सोच, सबैजनाको माग, सबैजनाको सरकारप्रतिको जुन आश छ र विश्वासहरू भरोसा जो पनि छ त्यो कुरालाई चाहिँ हामीले समष्टिगत रूप दिएर चाहिँ सरकारसम्म पुर्याउन सकियोस् भन्ने हेतुले चाहिँ देशभरिका जसमा चाहिँ जेन्डी मात्रै नभएर हामीले चाहिँ जनजाति मुद्दाको अगुवाईमा अहिलेसम्म एक्सपर्टिज मेन्टेन गर्नुभएको व्यक्तिहरूलाई पनि समावेश गरेका छौँ. तथापि उहाँहरूको एक्सपर्टिज अनि अहिलेसम्मको एक्सपिरियन्सेसहरूलाई चाहिँ हामीले प्रयोग गर्न सकौँ भनेर त्यो यो सबै कुरालाई चाहिँ हामीले इन्क्लुड गर्दै समावेशिताको मुद्दालाई चाहिँ कसरी राष्ट्रसम्म राष्ट्रियकरण गर्न सकिन्छ भनेर नै काम गरिराखेका छौँ. यसको लागि चाहिँ हामीले विभिन्न अन्य ग्रुपहरूसँग पनि समय समयमा चाहिँ कोलाबोरेसन गर्दै आइरहेका छौँ. फ्रन्ट लाइनमा गएर जनजातिको यो जुन इन्डिजिनस जेन्डी कलेक्टिभ भन्ने ग्रुप छ, यो ग्रुप चाहिँ एकदम कम व्यक्तिहरू मात्रै एक्टिभ भएर काम गरिरहेको छौँ. तर ब्याकग्राउन्डमा चाहिँ धेरैजनाले चाहिने खण्डमा चाहिँ हामीलाई सहयोग पनि गरिराख्नु भएको छ.
आन्दोलन भइसकेपछि यसले जेन्जेटमा कस्तो खालको प्रभाव पारेको छ, कस्तो सहभागिता अनि कस्तो खालको चासो बढायो?
मेन कुरा त आन्दोलनको सुरुबाट हाम्रो कस्तो खालको के थियो त माग अनि के कारणले आन्दोलन भयो त्यही नै हो चासो र त्यसमा नै काम गर्ने सबैको ओपिस पनि छ. सरकारलाई मात्रै नभएर जनतालाई पनि बुझ्न सजिलो होस् भन्ने तरिकाले चाहिँ हामी रिसर्च गरेर डकुमेन्टेसन गरेर नेगोसिएसनहरू पनि गर्दैछौँ. जहाँ जहाँ गर्नुपर्ने हो अथवा जहाँ जहाँ हामीले एक्सेसहरू पाइरहेका छौँ त्यहाँ चाहिँ हामी नेगोसिएट गर्ने कोसिस गरिराखेका छौँ समावेशिताको मुद्दालाई. किनकि अहिले कस्तो पनि न्यारेटिभ छ भने समावेशिता भनेको चाहिँ मार्जिनलाइज कम्युनिटीलाई मात्रै ध्यान दिने कुरा हो है भन्ने खालको न्यारेटिभ छ. जुन हो हाम्रो मार्जिनलाइज कम्युनिटीलाई ध्यान दिने मुद्दा त हो, तर साथसाथै यसको मतलब यो होइन कि जुन डोमिनेन्ट कम्युनिटी छ उहाँहरूको राइटहरू अधिकारहरू उहाँहरूको जुन राइटफुल पोजिसन छ त्यसलाई चाहिँ कटेल गर्नुपर्छ भन्ने होइन. उहाँहरूको जुन छ अधिकार त्यो छ, तर हाम्रो कम्युनिटी मार्जिनलाइज कम्युनिटीहरू जति पनि छन् उहाँहरूको राइट पनि राइटफुल वेमा चाहिँ पावरफुल पोजिसनमा हुनु पर्यो अथवा डिसिजन मेकिङ टेबलमा चाहिँ जनजाति अथवा हरेक मार्जिनलाइज कम्युनिटीको मेम्बरले चाहिँ ठाउँ पाउनु पर्यो। र त्यो टेबलमा पुगेपछि, डिसिजन मेकिङ टेबलमा पुगेपछि हामी त्यहाँ पार्टीको रूपमा मात्रै नभएर साँच्चै कि फङ्सनल मेम्बरको रूपमा चाहिँ हामीले काम गर्ने स्थान पाउनु पर्यो, मौका पाउनु पर्यो, हामीले पाएको अथोरिटी पावरफुल हुनु पर्यो। साँच्चीकै एक्जिक्युटिभ फर्ममा नै, प्र्याक्टिकल फर्ममा नै पावरफुल हुनु पर्यो, जस कारण चाहिँ हामीले सरकारले निकाल्ने जति पनि इन्फ्लुएन्सेसहरू हुन्छ हरेक गभर्निङ बडीमा, त्यसमा हाम्रो जनजातिको समावेशिताको मुद्दा पनि एकदम धेरै एक्टिभ रूपमा चाहिँ होस् भन्ने चाहिँ हाम्रो मेन उद्देश्य छ। त्यही उद्देश्यलाई लिएर चाहिँ हामी जति पनि सानो सानो डाइनामिक्समा काम गर्नुपर्ने, त्यो चाहिँ हाम्रो क्यापेबिलिटीले चाहिँ भ्यान्जोसम्म चाहिँ गर्ने कोसिस गरिरहेका छौँ सर।
जुन मुद्दाहरू छन् नि, अब खास मुद्दाहरू जस्तै पहिचानको कुरा छ, अधिकारको, समावेशिताको कुरा छ, पर्याप्त रूपमा सम्बोधनका लागि त लड्नु नै पर्ने भयो।
एकदमै एकदमै यसमा चाहिँ लड्नु नै पर्ने त मैले भनिहालेँ यहाँलाई, होइन। यो समावेशिता भन्ने बित्तिकै हामीले चाहिँ छुट्टै यो एलियन विषय ल्याएर भित्र जबरजस्ती खाद्न खोजिरहेको छौँ भन्ने खालको धेरैको बुझाइ चाहिँ मैले पाएँ, जुन एकदमै प्रब्लमेटिक कुरा हो, प्रब्लमेटिक न्यारेटिभ हो, यो एकदम समस्यामूलक भाष्य भनिन्छ कि यस्तोलाई चाहिँ। हामी जनजाति अथवा मार्जिनलाइज कम्युनिटीले मात्रै काम गरेर पुग्ने चाहिँ मैले देखिनँ, हामीले इनिसिएट गर्नुपर्ने हो, तर राज्यको पनि एकदमै माथिल्लो हातमा हुनुपर्छ। नत्र भने यो यो कुरालाई लिएर जुन खालको समस्या छ, यसलाई चाहिँ समाधान गर्न धेरै नै टाइम लाग्छ। जनजातिको यो पहिचानको कुरा भनौँ, हाम्रो ल्यान्डसँग रिलेटेड, जमिनसँग, जलसँग रिलेटेड जति पनि हाम्रो अधिकारहरू छ, प्रत्यक्ष अधिकारहरू छ, हाम्रो कल्चरको कुरा छ, हाम्रो रीतिथितिको कुराहरू छ, सबै कुराहरूलाई चाहिँ सरकारले जुन तरिकाले चाहिँ पहिचान गर्नुपर्ने हो कहिले पनि गरेको देखिँदैन। र त्यो कुरा हुनैपर्छ किनकि यो फन्डामेन्टल अधिकार हो जनजातिहरूको, र अन्य जो पनि मार्जिनलाइज कम्युनिटीमा पर्नुहुन्छ उहाँहरूको यो फन्डामेन्टल अधिकार हो, एउटा कन्स्टिट्युसनलाइज अधिकार पनि हो। तर कन्स्टिट्युसनलाइज भइसकेको अधिकारलाई किन व्यवहारिकता दिँदैन, किन यसलाई ऐन कानुनमा उतारिँदैन, रेगुलेटरी बडीहरू किन बनाइँदैन, बनाइए पनि त्यो नामको मात्रै किन हुन्छ भन्ने कुराहरू हामीले एकदम प्रष्ट रूपमा देख्छौँ। र त्यसलाई त्योबाट माथि उठ्नको लागि चाहिँ अब जनजाति कम्युनिटीबाट हामीले के गर्न सक्छौँ त, जनजातिको लागि मात्र नभएर सम्पूर्ण मार्जिनलाइज कम्युनिटीको लागि नै जनजाति के गर्न सकिन्छ त भन्ने कुरा हामी चाहिँ त्यसमा चाहिँ अनुसन्धान अनि अब डिस्कसनहरू भइरहेछ, रिसर्चहरू भइरहेछ। हजुर
हजुर, यसमा चाहिँ कस्तो छ भन्दा जसले कुरा उठाउन सकोस्, हुन त जनजातिहरू सबै पार्टीहरूमा छन्, तर कुरा के भने हाम्रा मुद्दाहरू मूलभूत रूपमा उनीहरूले अझै पनि उठाउन सकिरहेका छैनन् भन्ने त जीवितै छ नि।
एकदमै जीवित छ सर त्यो चाहिँ। हामीले के पनि देख्यौँ भने धेरै हाम्रो जनजातिको सङ्गठनहरूमा पनि हामी गएर कुरा राखिसकेका छौँ, होइन, बोर्डमै गएर उहाँले हामीलाई सहयोगको प्रतिबद्धता त दिनुभयो, तर जब सहयोग गर्ने मौका आएको छ तबसम्म चाहिँ उहाँले आफ्नो सक्रियता अहिले थाहा छैन किन हो देखाउन सकिराख्नु भएको छैन। र जो मान्छेले जनजातिको मुद्दा, जुन समावेशिताको मुद्दामा बस्छ, त्यो मुद्दालाई अगाडि लिएर सरकारमा काम गर्छु भनेर राजनीति गर्दै आउनु भएको छ, उहाँले पनि हजुरले भन्नुभयो जस्तै काम गर्न सक्नुभएको छ नि। किन भन्दाखेरि उहाँले आफू जनजाति हुनुको जुन हक छ, जुन लडाइँ छ, त्यो बिर्सेर उहाँ चाहिँ सोल त्यो पोलिटिकल, जुन टिपिकल कन्भेन्सनल भन्छ होइन, त्यो पोलिटिकल नोसनमा अनि त्यो इन्ट्रेस्टमा चाहिँ उहाँहरू दबिनु भएको छ, जगडिनु भएको छ जस्तो देखिन्छ। नत्र यतिका वर्ष नलाग्नु पर्ने हो समावेशिताको मुद्दाको लागि सही न्यारेटिभ, सही भाष्य बन्नलाई, कम्तीमा जनजातिको समुदायबीच, जनजातिको समुदायबीच नै हाम्रो समावेशिताको मुद्दा हाम्रो लागि किन यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा अहिलेसम्म राम्रोसँग त्यो भाष्य बनेको छैन। त्यसमा त हाम्रो लिडरहरूले प्ले गर्नुपर्थ्यो नि त, रोल त मेन होइन। त्यसैले मलाई लाग्छ उहाँहरूले आफ्नो रिस्कुलिङ गर्नुपर्छ र जति पनि पोलिटिकल बायसनेस छ त्यसलाई डिसमान्टल गर्नै पर्छ, यदि समावेशिताको मुद्दालाई अब एकदम सक्षमताका साथ चाहिँ, सक्रियताका साथ उठाउने हो भनेर हाम्रो यो समावेशिताको जुन उद्देश्य छ त्यसलाई प्राप्त गर्ने हो भने चाहिँ सबैजना मिलेर हाम्रो सिनियर, अहिलेको चेन्जी जेनेरेसनदेखि लिएर सबैजना सँगै मिलेर मात्रै यसको सही उद्देश्य चाहिँ प्राप्त गर्न सकिन्छ जस्तो लाग्छ। नत्र भने चाहिँ लडाइँ अलि लामो नै हुन्छ, यो स्पष्ट नै छ।
ग्लोबल जेन्जी कल्चरसँग हाम्रो परम्परागत आदिवासी मूल्य, मान्यता र संस्कृतिलाई आधुनिक समाजसँग अगाडि बढाउन चुनौती कस्ता देखिन्छ?
चुनौती छ, तर त्यो चुनौतीलाई हामीले फेस गर्न नसक्ने चाहिँ होइन। सानोमा जब म स्कुल पढ्दै थिएँ, टिन एजमा थिएँ, त्यतिखेर मेरो बुझाइ कस्तो थियो भने सबै मान्छे त हो नि, किन यो जात जातिको कुरा गर्ने भन्ने मेरो बुझाइ थियो, जुन मैले अहिले आएर जब समावेशितको विषय बुझेँ, मुद्दा बुझेँ, किन यो जरुरी छ भन्ने कुरा बुझेँ, तब म मैले रियलाइज गरेँ कि म गलत थिएँ. मलाई सानैबाट जनजातिको अधिकारको बारेमा, मार्जिनलाइज मान्छेहरूको अधिकारको बारेमा, समावेशिताको महत्त्वको बारेमा मलाई स्कुलिङ कहिले भएन, स्कुलमा भएन, कलेजमा भएन, आफ्नो परिवारमा भएन, अनि कम्युनिटीमा भएन. त्यस कारणले चाहिँ त्यो मैले बुझिनँ. तर अहिले आएर मैले बुझेपछि चाहिँ मलाई के लाग्छ भने यसलाई अहिले हामीले आधुनिक मुद्दाहरूसँग मिसाएर लान एकदमै सहज. बस हामीले सबैभन्दा ग्रास रुट लेभलमा चाहिँ समावेशिताको, जनजातिको समावेशिताको, इन्क्लुसिभिटीको जुन मुद्दा छ भाषा, त्यसलाई चाहिँ काम गर्नु पर्यो, त्यो सही रूपमा बनाउनु पर्यो, हामीले निर्माण गर्नु, पुनर्निर्माण गर्नुपर्ने चाहिँ देखिन्छ भाष्य. जब भाष्य सही हुन्छ त्यतिखेर मान्छेहरूले त्यसलाई स्वीकार गर्छन्, अनि त्यो स्वीकारिएको कुरालाई एक्जिक्युट गर्न समस्या हुँदैन. डेमोक्रेसीको सही अर्थ चाहिँ त्यतिखेर मात्र पूर्ण हुन्छ जब समावेशिताको मुद्दालाई सक्षमता र एकदम सक्रिय रूपमा चाहिँ अपनाइन्छ.
हस्, कार्यक्रम साइनको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
थ्याङ्क यू सो मच.
नमस्ते.
हस् नमस्ते.
रिजन राणा सर नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ.
हजुर नमस्कार, धन्यवाद.
यो 23 र 24 जेजी आन्दोलनलाई कसरी लिनुभएको छ सर यहाँले, यहाँको भूमिका कस्तो रह्यो?
23 गतेको आन्दोलन आह्वान गर्दै गर्दादेखि त्यसको तयारी र त्यहाँ आन्दोलनको क्रममा सडकसम्म पुग्ने भूमिकामा हामीहरू निरन्तर लाग्यौँ, र त्यस पछाडि जुन 23 गते राज्य तर्फबाट जुन ढङ्गको बर्बरतापूर्वक जो दमन भयो त्यसको विरुद्धमा 24 गते देशैभर भएको प्रतिरोध जन्य जुन घटनाहरूको जगमा चाहिँ आजको नेपालको स्थिति निर्माण भइराखेको छ, र त्यसलाई हामीले आन्दोलनको वैधानिकता सँगसँगै आन्दोलनबाट प्राप्त भएका चाहिँ म्यान्डेटहरूलाई कसरी सही ढङ्गले कार्यान्वयनमा लान सकिन्छ भनेर आफू हामीहरूले पहलहरू अगाडि बढाइराखेका छौँ, र जेएनजीहरू बिचको एकतालाई पनि हामीले बरकरार राख्नुपर्छ भनेर त्यही पहलमा अहिलेसम्म हामीहरू काम गर्दै आइरहेका छौँ.
अब 23 र 24 गतेको त्यो आन्दोलनपछि अन्तरिम सरकार पनि बनेको छ, सरकारसँगको यो कोर्डिनेसन जेएनजीको कस्तो भइरहेको छ?
सरकारले आवश्यक मात्रामा आफ्नो कार्यहरू सही ढङ्गले गरिराखेको छ. पछिल्लो समय उसले गरेको पर्फर्मेन्सको हिसाबमा पनि हामीले हेर्ने हो भने तुलनात्मक रूपमा अहिलेको नागरिक सरकारको कार्यशैलीमा निकै फरक पर्न आइरहेको छ. त्यो भनेको आम जनताले ठाउँ ठाउँबाट निरन्तर गरिरहेको खबरदारी, जेएनजीले पनि आन्दोलनको एउटा मुख्य आह्वानकर्ताको हिसाबमा पनि उहाँहरूसँग निरन्तर सम्पर्क गर्ने र जनताको समस्या समाधानमा निरन्तर घजघटाइ रहने काम हामीले गरिराखेका छौँ.
आदिवासी जनजाति आन्दोलनमै रहिरहेको यो अवस्था छँदैछ, नेपालमा ठुलो राजनीतिक तथा सामाजिक उथल पुथल विशेष गरी जेएनजी आन्दोलनसँग सम्बन्धित भयो यो देखिन्छ. घटनाले युवा पुस्ता जसमा आदिवासी नेपाली जेएनजी पनि पर्छन् उनीहरूको विचार भविष्यका चिन्ताहरूमा ठुलो प्रभाव पार्न सक्छ, यसले यो परिस्थितिलाई कसरी ध्यानमा राख्दै अगाडि जाने?
आजसम्म भएका सबै खाले अधिकारका आन्दोलनहरूका उपलब्धिलाई धुलिसात पार्ने जो षड्यन्त्र रच्ने काम भइराखेको छ, एकात्मक शासन प्रणाली र आदिवासी जनजाति लगायत सबै सीमान्तकृत समुदाय समानुपातिक समावेशीकरणको मुद्दालाई चाहिँ हलुका बनाउँदै हामीले यसभन्दा अगाडि गरेका सङ्घर्षहरूलाई कमजोर बनाएर लैजाने जो प्रकारको चाहिँ मिच्दै जाने जो प्रवृत्ति हाबी हुन खोजिरहेको हामीले देखिरहेका छौँ, त्यसको विरुद्धमा हामी सम्पूर्ण आदिवासी जनजाति जेएनजीदेखि लिएर सबै सीमान्तकृत वर्गका आर्थिक रूपमा विपन्न लगायत विषयहरूलाई यो समानुपातिक समावेशीकरणको आधारभूत मर्मको रूपमा अगाडि बढाउनको लागि हामीहरू प्रतिबद्ध भएर लागिरहेका छौँ. हाम्रा पहिचान सङ्घका विरुद्ध भइरहेका गतिविधि र यस्ता अभिव्यक्तिहरूका विरुद्धमा हामीहरू डटेर लड्ने प्रयास हामीले निरन्तर राखिरहेका छौँ.
आदिवासी जेएनजी पुस्तालाई कस्तो प्रभाव पारेको छ यसले, र तपाईँहरूको राजनीतिक सहभागिता, समानता, सहभागिता र चासो बढाएको छ वा घटाएको छ, के छ?
अवश्य नै बढाएको छ, र अझै योभन्दा पनि बढी हामी भिजिबल भएर अगाडि आउनुपर्ने आवश्यकतालाई बोध गराएको छ. अब आदिवासी जनजाति आन्दोलनको जो पृष्ठभूमिले, त्यो सङ्घर्षले जो प्रकारको हामीलाई यो अधिकारहरू स्थापित गरेको छ, त्यो साँचो अर्थमा लक्षित वर्गले त्यो जनजाति आदिवासी जनजाति समुदायले त्यसको उपभोग गर्न पाउने कुरामा पनि आजसम्म जो ढङ्गले अङ्कुश लगाइराखिएको छ, त्यसलाई पनि तोड्नको लागि साँचो अर्थमा हाम्रो अधिकारलाई हामीले उपयोग गर्न सक्ने ढङ्गले चाहिँ अझ जनताको बिचमा अगाडि बढाउनलाई हामीले अलिक बढी मेहनत गर्नुपर्नेछ। यसले पक्कै पनि चासो मात्र होइन, यसलाई आफ्नो कर्तव्य र अधिकार सँगसँगै ठानेर हामीहरू अगाडि आउनुपर्ने, चासो व्यक्त गर्दै जानुपर्ने, चिन्तन प्रणालीहरूमा सुधारको निमित्त चाहिँ त्यहाँ धावा बोल्नुपर्ने आवश्यकता बढिरहेको छ।
हजुर, आन्दोलनमा हिंसा पनि भयो, दमन पनि भयो, यसलाई कसरी हेर्नुहुन्छ, कसरी हेर्नु भएको छ, कसरी हेरेका छन् युवाले?
आन्दोलनमा पहिला दमन भयो र त्यस पछाडि हिंसाका घटनाहरू पनि भए। प्रतिरोध गर्ने क्रममा विभिन्न तरिकाले चाहिँ कमजोरीहरू रहन गयो होला अथवा घुसपेटहरू रहन गयो होला, त्यसको उपयुक्त ढङ्गले छानबिन गरेर त्यसलाई न्याय निरूपणको दायराभित्र ल्याउनु पर्ने कुरा हामीले माग गरिरहेका छौँ। तर यो भन्दै गर्दा आन्दोलनको राजनीतिक निकास कि अपराधीकरण गर्ने भन्ने विषयमा चाहिँ हामीहरू सबैजना एकमत छौँ। आन्दोलनलाई अपराधीकरण गर्न पाइँदैन, यसको राजनीतिक निकास खोजिनुपर्छ। जो विद्यमान ऐन कानुनले दण्डित गर्ने गतिविधिहरू छन् त्यसलाई दण्डित गर्नुपर्छ। वास्तविक आन्दोलनकारीहरूको सुरक्षाको विषय र उनीहरूको भविष्यको विषयलाई चाहिँ मध्यनजर गर्नुपर्छ भनेर हामी दुईटा विरोधाभासहरूको बिचमा एउटा स्पष्ट विचारको लाइन निर्माण गरेर अगाडि बढिरहेको छ।
आदिवासी जनजातिहरूको न्याय र लोकतन्त्र प्रतिको विश्वासलाई केही असर गरेको छ यो दमनले, यो हिंसाको घटनाक्रमले?
लोकतन्त्र प्रतिको विश्वासलाई अझ बढी प्रगाढ बनाएर गएको छ र लोकतन्त्रको निमित्त नै हामीले पनि निरन्तर सङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विषय हो। यो पछिल्लो क्रममा विचारमा बहसमा आफ्ना कुराहरू नराख्ने तर छद्म रूपबाट चाहिँ आफ्ना विषयहरूलाई चाहिँ अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यताहरूलाई चाहिँ कमजोर पार्ने जो षड्यन्त्र भइराखेको छ त्यसलाई प्रतिकार गर्न, त्यसलाई चिर्नको लागि हामीहरू पारदर्शितापूर्वक त्यस्तो लडाइँहरू लडाइरहेको चाहिँ अगाडि जारी राख्नको लागि प्रतिबद्ध छौँ।
परम्परागत राजनीतिक दलहरूको विकल्पमा तपाईँको पुस्ताले कस्तो खालको नेतृत्व र प्रणालीको अपेक्षा गर्छ?
हाम्रो पुस्ताले कहिले पनि नेतृत्वलाई कुनै पनि व्यक्तिलाई अब दानवीकरण गर्ने अथवा उसको चाहिँ देवत्वकरण गर्ने प्रक्रियाको बर्खिलाफमा हाम्रो पुस्ता छ र हाम्रो पुस्ताले नेतृत्व भन्नाले कुनै एक व्यक्तिको रूपमा खोजिराखेको छैन। हाम्रो पुस्ताले सामूहिक नेतृत्व प्रणालीको विषयलाई उजागर गरेको छ र पछिल्लो समय त्यसकै उदाहरण स्वरूप यो आन्दोलनको एकजना नेता छैनन्। यो सामूहिक नेतृत्व प्रणालीमा त्यसमा अनिवार्य मूलभूत शर्तको रूपमा चाहिँ समानुपातिक समावेशीकरणको सिद्धान्तलाई आत्मसात गर्दै सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुको निमित्त हामीले आफ्नो अलायन्समा पनि त्यो अभ्यास गरेका छौँ र हामीले सिङ्गो प्रणालीमा पनि प्रणालीको विकास गर्न सक्नुपर्छ। हामी व्यक्ति खोजिराखेका छैनौँ, हामी विचार सामूहिक नेतृत्व प्रणालीको अभ्यास गरिरहेका छौँ।
अब यो आन्दोलनसँगै पहिचानका कुरा थाँते नै छन्, अधिकार समावेशितालाई पर्याप्त रूपमा सम्बोधन भएको पनि छैन, के भएको पाउनु भएको छ?
त्यो भएको छैन र त्यो नहुन दिने प्रयास भइरहेको छ र हामीले चाहिँ ती सबै खाले गतिविधिहरूका निरन्तर खबरदारी गरेर यदि सही ढङ्गले समावेशी प्रतिनिधित्व सुनिश्चित नगरिने हो भने हामी त्यसको विरुद्ध फेरि प्रतिकार गर्न पनि तयारीका साथ हामी अगाडि बढिरहेका छौँ।
भविष्य अब कस्तो देख्ने, देशमै बसेर काम गर्न र परिवर्तन ल्याउन तपाईँहरू कतिको उत्साहित हुनुहुन्छ?
हामी देशमै बसेर काम गर्नु र राष्ट्र निर्माणको अभियानमा, यो जुन पनि राष्ट्र निर्माण भनेर यसको भौतिक निर्माणको विषय मात्रै नभइकन होइन, सबै ढङ्गले जनताले महसुस गर्ने तरिकाले यहाँ भएका चाहिँ जाति समुदाय भाषा धर्म लिङ्ग सबै प्रकारका समुदायले महसुस गर्ने ढङ्गले यसको विकासको निमित्त हामीहरू पहिलो विषय भनेको त देशभित्रै बसेर काम गर्ने विषय भयो। प्रविधि र ज्ञानको अवलोकन अनुसन्धान गर्नको निमित्त चाहिँ एउटा कुनै सीमित घेराभित्र सीमिततामा हामी ठुनिनु हुँदैन भन्ने लाग्छ।
मुलुकको परिवर्तनका लागि राजनीतिक, सामाजिक वा आर्थिक पाटाहरू पनि छोड्न हुन्न होला होइन, सांस्कृतिक राजनीतिक चेतनासँगै?
राजनीतिक मात्रै रहँदैनन्, राजनीतिक विषय सँगसँगै सामाजिक, आर्थिक र त्यहाँ भएको अझ त्यसको संरचनागत विषय पनि आउने भएको हुनाले राजनीति छुट्टै, आर्थिक विषय छुट्टै र सांस्कृतिक विषय छुट्टै भन्ने हिसाबले यदि हामीले छुट्याएर हेर्न थाल्यो भने आजसम्म जे समस्याहरू भइरहेका छन् ती समस्याहरूको निरन्तरता पाउन निरन्तरता नै जाने हुन्छ। यसकारणले गर्दा राजनीतिक चाहिँ सुधार सँगसँगै परिवर्तन सँगसँगै अझ हामी त भनिरहेका छौँ यो क्रान्ति सँगसँगै यसको आर्थिक, सामाजिक र सांस्कृतिक पाटोलाई पनि अगाडि जोडेर अगाडि बढ्नुपर्छ।
पहिला जस्तो भाषणमा भनिएको सुन्ने सहनशीलता होइन कि, अब परिणामै सुन्ने सहनशीलता ल्याउन तपाईँहरू चाहनुहुन्छ?
अब पनि फेरि भाषण गरेर चाहिँ कुनै पनि विषयहरू स्थापित गर्न सकिन्छ र आफू चाहिँ नेतृत्वमा रहिरहन सकिन्छ भन्ने भ्रम अब चाहिँ कमसेकम छैन होला भन्ने मेरो विश्वास। त्यही प्रवृत्तिको विरुद्धमा हामीहरूले आन्दोलन गरेर अगाडि बढेका हौँ।
कार्यक्रम साइनोको लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
हजुर, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
नमस्ते।
नमस्कार।
यो कुराकानीसँगै प्राविधिक मित्र अरविन्द विक्रम राणाले समय सकिएको जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो? कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने सबै पाहुनालाई धेरै धेरै धन्यवाद। म आरजु विष्ट सल्यानी बिदा हुन्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग नेफिन र वाईएईको सहकार्य रहेको छ।